الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفينا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لا أسألكم عليه أجرا إلا المودة في القربى صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله. قرآن مجید فرقان حمید کی سورہ شورا کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. اللہ رب العالمین جل جلالہ عم نوالہ اپنے محبوب محترم تاجدار عرب و عجم فخر آدم و بنی آدم سرور انبیاء حبیب کبریا احمد مشتبہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو خطاب فرما رہا ہے. قل اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجئے لا اسألکم علیہ اجرا میں تم سے اس دعوت و تبلیغ کا کوئی اجر کوئی صلہ نہیں چاہتا الا المودت فی القربہ سوائے اپنے قرابت داروں کی محبت کے. اے محبوب صلی اللہ علیہ وسلم آپ ان لوگوں سے فرما دیجئے کہ میں نے جو تمہیں دعوت و تبلیغ کی سیدھا راستہ دکھایا گمراہی سے نکال کر ہدایت پر گامزن کیا اس کا صلہ اس کا نتیجہ میں کچھ نہیں چاہتا. لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ سوائے اپنے قرابت داروں کی محبت کے یعنی جو میرے قریب ہیں میرے اہل بیت ہیں میرے رشتہ دار ہیں ان سے محبت کرو یہی میرا صلہ. نبی پاک علیہ الصلوۃ والسلام فرما رہے ہیں. اس سے پتہ یہ چلا کہ اہل بیت کی محبت ہر مسلمان پر لازم ہے واجب ہے ضروری. اور ظاہر ہے جب ہم اپنے آقا و مولا صلی اللہ علیہ وسلم سے محبت کرتے ہیں تو سچی محبت کا تقاضا ہی یہی ہے کہ جس سے محبت کی جائے اس سے تعلق رکھنے والی تمام چیزیں محبوب ہو جائیں۔ تو کیونکہ نبی پاک علیہ الصلوۃ والسلام سے محبت ہے اس لیے سرکار کے اہل بیت سے بھی محبت ہونا ضروری ہے، لازمی ہے۔ کل ہم نے آپ کے سامنے اہل بیت کے فضائل اور سیدنا علی مرتضی رضی اللہ تعالیٰ عنہ کے فضائل بیان کیے تھے، آج انشاءاللہ خاتون جنت سیدہ فاطمۃ الزہرا رضی اللہ تعالی عنہا کے فضائل بیان کریں گے۔ وما توفیقی الا باللہ العلی العظیم۔ حضرت خاتون جنت رضی اللہ تعالی عنہا کی ولادت اس وقت ہوئی جب قریش مکہ بیت اللہ کی تعمیر کر رہے تھے، اور اس تعمیر میں نبی پاک علیہ الصلوۃ والسلام نے اپنے دستے مبارک سے حجر اسود بیت اللہ کی دیوار میں نصب فرمایا۔ آپ کا نام رکھا فاطمہ۔ سرکار دو عالم علیہ الصلوۃ والسلام نے اپنی شہزادی کا نام کیا رکھا؟ فاطمہ۔ علماء نے لکھا کہ فاطمہ فتمہ سے مشتق ہے، فتمہ کے معنی چھڑانا، بچانا۔ نسبت یہ ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے نام ہی ایسا رکھ دیا، آپ اپنے عقیدت مندوں کو، اہل بیت کو، یعنی جو آپ سے محبت رکھنے والے ہیں اہل ایمان، اپنے عقیدت مندوں کو انشاءاللہ جہنم سے بچا لیں گے۔ جو آپ سے محبت رکھے گا انشاءاللہ تعالی آپ اسے جہنم سے بچائیں گے۔ خاتون جنت رضی اللہ تعالی عنہا کا بچپن اس دور میں گزرا جب کفار سخت اذیتیں، تکالیف، ظلم و ستم مسلمانوں پر کر رہے تھے۔ ابتدائی اسلام کا دور تھا۔ والدہ محترمہ ام المومنین سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا کو انہوں نے دیکھا، سرکار دو عالم علیہ الصلوۃ والسلام کو دیکھا، ان کے سائے میں پرورش پائی، کفار کے ظلم و ستم کو دیکھا، ان کی اذیتوں اور تکالیف جو مسلمانوں کو دے رہے تھے وہ دیکھا۔ روایت میں آتا ہے کہ ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام حرم میں نماز ادا فرما رہے تو سرکار نے سجدے میں سر رکھا تو ایک بدبخت کافر آیا اور اس نے اونٹ کی اوجڑی آپ کی گردن مبارک پر ڈال دی۔ سرکار سجدے کی حالت میں ہیں اور وہ لا کر ڈال دی اور ہنسنے لگا، مذاق اڑانے لگا، دیگر کفار تھے دیکھنے لگے۔ تو سیدہ خاتون جنت رضی اللہ تعالی عنہا، آپ کے بچپن کا زمانہ تھا، عمر بہت کم تھی، اسی کیفیت میں آپ تشریف لائیں، اپنے نرم اور نازک ہاتھ سے اس کو کھینچ کر نبی پاک علیہ الصلوۃ والسلام کی گردن مبارک سے الگ کیا اور کافروں سے کہا، بدبختوں کس کو تنگ کر رہے ہو؟ جس نے تمہیں کبھی تنگ نہیں کیا، کبھی کوئی تکلیف نہیں پہنچائی، جو تمہیں سیدھا راستہ دکھا رہے ہیں تم انہیں تنگ کر رہے۔ پھر نبی پاک علیہ الصلوۃ والسلام تشریف لے گئے اور آپ نے غسل کیا اور اپنے جسم مبارک کو اور لباس مبارک پر جو غلاظت لگ گئی تھی سرکار نے اس کو صاف کیا، لیکن ان کو پھر بھی کچھ نہیں کہا۔ یہ ساری چیزیں خاتون جنت رضی اللہ تعالی عنہا اپنی آنکھوں سے دیکھتی رہی، کفار کے ظلم و ستم، ان کی اذیتیں، ان کی تکالیف جو مسلمانوں کو اور خاص طور پر نبی پاک علیہ الصلوۃ والسلام کو وہ دے رہے تھے، یہ سب چیزیں انہوں نے دیکھا۔ نبی پاک علیہ الصلوۃ والسلام کو اپنی شہزادی سے بڑی محبت تھی اور سرکار دو عالم علیہ الصلوۃ والسلام کی بہت سی احادیث اس سلسلے میں وارد ہوئی ہیں۔ چنانچہ حضرت مسعور بن مخزمہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا فاطمہ میرے جسم کا ٹکڑا ہے، فاطمہ میرے جسم کا ٹکڑا ہے، جس نے اسے ناراض کیا اس نے مجھے ناراض کیا، جس نے اسے ناراض کیا اس نے مجھے ناراض کیا۔ اسی طرح حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، امام حاکم اور تبرانی نے اس حدیث کو بھی روایت کیا، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا سیدہ خاتون جنت رضی اللہ تعالی عنہا سے، فرمایا تیری ناراضگی پر اللہ ناراض ہوتا ہے اور تیری رضا پر اللہ راضی ہوتا۔ غور کرو ان کا مقام اور ان کا مرتبہ دیکھو کہ وہ جس سے ناراض ہو جائیں خدا اس سے ناراض، اور وہ جس سے راضی ہو جائیں خدا اس سے راضی۔ کتنا بڑا مقام ہے اور کتنا بڑا مرتبہ ہے سیدہ خاتون جنت رضی اللہ تعالی عنہا کا۔ حضرت بریدہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ حضور نبی کریم علیہ الصلوۃ والسلام کو عورتوں میں سب سے زیادہ محبت حضرت فاطمہ رضی اللہ تعالیٰ عنہا سے، اور مردوں میں حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ سے۔ اس حدیث کو امام ترمذی اور نسائی نے اور حاکم نے بھی روایت کیا ہے۔ ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام جب سیدہ کو آتے ہوئے دیکھتے تھے تو ان کو دیکھ کر خوشی سے کھڑے ہو جاتے، جب وہ قریب تشریف لاتی تو ان کی پیشانی پر بوسہ دیتے تھے اور ان کا ہاتھ پکڑ کر اپنے قریب اپنی نشست پر بٹھاتے تھے، اور جب سیدہ خاتون جنت رضی اللہ تعالی عنہ اپنے گھر میں ہوتی نبی پاک علیہ الصلوۃ والسلام تشریف لے جاتے اپنی شہزادی سے ملنے کے لیے، ام المومنین فرماتی ہیں کہ سرکار کو دیکھ کر سیدہ کھڑی ہو جاتی، حضور علیہ الصلوۃ والسلام کا استقبال کرتی، سرکار کے دستے مبارک کو بوسہ دیتی اور لا کر بٹھاتی۔ دونوں ایک دوسرے سے کتنی محبت کرتے تھے۔ اب یہاں پر ایک بات قابل غور ہے، دیکھیے قیام کے معنی ہے کھڑا ہونا، قیام کے معنی کھڑا ہونا۔ بہت سے لوگ قیام پر اعتراض کرتے ہیں، ہم قیام کرتے ہیں نا سلام میں، اعتراض کرتے کیوں کھڑے ہوتے، سرکار آتے ہیں، ہم نے کہا آ سکتے ہیں تم روک نہیں سکتے، آ سکتے ہیں تم روک نہیں سکتے، ارے وہ شہنشاہ ہیں، مالک ہیں، مختار ہیں، کرم فرما دیں تشریف لے آئے، ہم تو کھڑے ہو گئے ہاتھ باندھ کر، ہم نے تو محفل سجا دی اور کھڑے ہو گئے بعد، اب اگر وہ کرم فرما دیں تشریف لے آئیں تم روک نہیں سکتے، قیام پہ کیوں اعتراض کر رہے ہو، کرے نہیں یہ شرک ہے یہ بدعت ہے، کسی نے قیام نہیں کیا، سلام میں قیام نہیں، کرے بے وقوف، سلام کا تعلق ہی قیام کے ساتھ، سلام کا تعلق ہی قیام کے ساتھ۔ کیسے؟ اب مثال کے طور پر آپ یہ دیکھیں، آپ کسی کے گھر جائیں گے سب سے پہلے کیا کریں گے، سلام، سب سے پہلے سلام کریں گے نا۔ اب یہ کہتے نہیں قیام کے ساتھ سلام جائز نہیں، کھڑے ہو کر نہیں، ہم نے کہا اچھا پھر ایسا کرو، کسی کے گھر گئے کہتے نہیں کھڑے ہو کے سلام جائز نہیں، خاموش، ہاتھ ملا لیا سلام نہیں کیا، جا کے گھر میں بیٹھ گئے، جب بیٹھ گئے تو پھر اس سے کہہ رہے السلام علیکم ورحمۃ اللہ، وہ کہے گا آپ کی طبیعت تو ٹھیک ہے، سلام تو پہلے ہوتا ہے، ارے مسلمان ایک دوسرے کو دیکھتے سب سے پہلے سلام، اور کھڑے ہو کر ہی کرتا، بیٹھ کے تو نہیں کرتا، سلام کا تعلق ہی قیام کے ساتھ، پہلے سلام اور وہ قیام کے ساتھ۔ اور جہاں تک ہمارے سلام کا تعلق ہے، جو ہم کھڑے ہوتے ہیں قیام کرتے ہیں سلام کرتے ہیں، ہمارا عقیدہ یہی ہے کہ نبی پاک علیہ الصلوۃ والسلام آ سکتے ہیں تم روک نہیں سکتے، ادب کے لیے کھڑے ہو جاتے۔ اچھا قیام کی بھی قسمیں ہیں، एक है कयाम ताजीमी और एक है कयाम मोहब्बत। अगर बड़ा छोटे को देखकर खड़ा हो जाए तो ये कौन सा कयाम है? कयाम मोहब्बत, कयाम ताजीमी नहीं। और छोटा बड़े को देखकर खड़ा हो जाए ये कयाम ताजीमी। बात समझ में आई? सैयदा खातून ने जन्नत रदी अल्लाह तआला अन्हा सरकार की बारगाह में तशरीफ ला रही, अपने बाबा जान से मिलने के लिए हुजूर खड़े हो गए। क्यों? क्या कयाम ताजीमी है? नहीं, कयाम मोहब्बत है। मेरी शहजादी आई है, मैं मोहब्बत में खड़े हो गए, हाथ पकड़कर अपनी नशीत पर बिठाया। और जब सरकार तशरीफ ले जाते, खातून ने जन्नत खड़ी हो जाती, मेरे बाबा जान आए, दस्ते मुबारक को बोसा देती, बिठाती, ये कौन सा कयाम है? कयाम ताजीमी। तो अगर छोटा बड़े को देखकर खड़ा हो जाए कयाम ताजीमी, और बड़ा छोटे को देखकर खड़ा हो जाए कयाम मोहब्बत। एक और बात है, यही कयाम नामे आमाल में गुनाहों का इजाफा कर देता है, और यही कयाम नामे आमाल में नेकियों का इजाफा कर देगा। कैसे? यही कयाम गुना भी है और यही कयाम सवाब भी है। अब आप कहेंगे ये कैसे? कयाम तो कयाम है। मैंने कहा सुनो, मिसाल के तौर पर किसी के घर में ताक के ऊपर, ऊपर ताक बनाते ना, वहां शराब की बोतल रखी, वो खड़ा हुआ कि मैं इसको उतारूं और पीऊं, ये खड़ा होना कयाम है या नहीं? कयाम है। और नियत क्या है? मैं उतार कर पीऊंगा, गुनाह हो गया या नहीं? ये कयाम गुनाह है। और अगर इसी तरह ताक में कुरान मजीद फरकान हमीद रखा और आप खड़े हुए कि मैं इस कलाम पाक को उतार कर तिलावत कर लूं, ये कौन सा कयाम हो गया? ये सवाब है। कयाम ये भी है, कयाम वो भी है, वो गुनाह हो गया, ये सवाब हो गया। महल बदल गया, नियत बदल गई, नतीजा बदल गया, उधर सवाब हो गया, इधर गुनाह हो गया। तो इसलिए मुतलक कयाम को बिदत मत कहो या शिर्क मत कहो या बुरा मत कहो। अरे कयाम करने वाले की नियत देख लो, कयाम करने वाले की नियत देख लो, नियत क्या है? अरे अहले सुन्नत की नियत यह है, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो खड़े हो गए अदब से हाथ बांध के, अगर आप तशरीफ ले आए आपकी मेहरबानी। अगर आप तशरीफ ले आए आपकी मेहरबानी, आपका करम। तो सैयदा खातून ने जन्नत रजी अल्लाह तआला अन्हा तशरीफ लाती और आकाए दो जहां सल्लल्लाहु अलैहि वसल्लम कयाम फरमाते, खड़े होते कयाम मोहब्बत, और जब सरकार तशरीफ ले जाते और सैयदा खड़ी हो जाती कयाम ताजीमी, कयाम ताजीमी। एक दिन हजरत जिब्रील अलैहि सलाम नबी पाक अलैहि सलातो वसलाम की बारगाह में हाजिर हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह तबारक व तआला इरशाद फरमा रहा है फातिमा का निकाह अली से कर दिया जाए, फातिमा का निकाह अली से कर दिया जाए। हम अपने बच्चों का निकाह करते हैं, बातचीत करते हैं, तय करते हैं, उनकी किस्मत देखो खालिक कायनात आसमानों पर तय कर रहा, अपने हबीब पाक को हुक्म दे रहा। सरकार दो आलम अलैहिस्सलातु वस्सलाम ने फरमाया ठीक, बुलाया हजरत अली शेरे खुदा रदी अल्लाह ताला अन्हु, अली अल्लाह तबारक व ताला का हुक्म है फातिमा का निकाह तुमसे कर दिया जाए, निकाह का इंतजाम करो। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये जिरा है, फरमाया इसे बेच दो और जो कुछ पैसे मिले उससे निकाह का इंतजाम करो। ठीक, इंतजाम हो गया। कौन कर रहा है? नबी पाक अलैहि सलातो वसलाम। किसके हुक्म से? अल्लाह तबारक व ताला के हुक्म से। दुनिया वाले दुनिया में जमीन पर रिश्ते तय करते हैं। अरे खातून जन्नत की शान देखो, अली मुर्तजा का मकाम देखो कि खालिक कायनात आसमान पर उनके रिश्ते तय कर रहा। इसीलिए किसी ने लिखा, वो सुबह नूरे चश्मे रहमतल आलमी जहरा नगीने खातमे तस्कीने खत्मुल मुरसली जहरा, वो जहरा जो शबीये उस वही सरकारे आली थी, अली से आज उसी जहरा की शादी होने वाली थी। अली से आज उसी जहरा की शादी होने वाली थी। सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम ने बुलाया, सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन जमा हो गए। हुजूर अलैहिस्सलातु वस्सलाम ने खुद निकाह पढ़ाया। कैसा मुबारक निकाह था, कैसी मुबारक शादी थी। रिश्ता आसमानों पर तय हुआ, निकाह जमीन पर हुआ। और याद रखो, सिर्फ जमीन वालों ने शिरकत नहीं की, फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने इस निकाह में 40,000 मलाइका ने शिरकत की है। 40,000 मलाइका ने, सहाबा तो थे ही थे, आसमानों से मलाइका भी तशरीफ ले। 400 मिसकाल चांदी मेहर मुकर्रर हुआ। हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम ने निकाह पढ़ाया। अच्छा, जब निकाह होता है, शादी होती है, तो जहेज भी दिया जाता है, दिया जाता है ना। आजकल तो खैर मामला ही बहुत बढ़ गया, फ्लैट होना चाहिए, फ्लैट भी फर्निश होना चाहिए, उसके अंदर एक महीने का राशन जमा होना चाहिए। कहने की जरूरत नहीं, आप लोग खुद बखुद समझते। और अगर नहीं होगा तो नहीं, पहले से पूछा जाएगा कौन सा फ्लैट मिलेगा कौन सा नहीं मिलेगा। बाद जगह तो पसंद भी करते हैं जाके। ये हमने खुद अपने लिए परेशानियां डाल दी। इस्लाम ने ऐसा कोई हुक्म नहीं दिया। जिसके पास पैसा है वो तो सब कुछ कर देगा। वो एक फ्लैट क्या, वो 4 फ्लैट 10 फ्लैट दे दे अपनी बेटी को। गौर करो, वो गरीब जो अपनी सफेद पोशी कायम रखना जिसके लिए मुश्किल है, वो क्या करेगा, वो किससे मांगेगा। वो इधर उधर से कर्ज लेकर जमा करेगा, फिर बेटी को विदा करेगा, सारी उम्र कर्ज उतारता रहेगा। उसकी इतनी आमदनी नहीं कि वो कर सके। जरूरत है इस बात की कि जहां जहां भी ये सिलसिला जारी है, नाम लेने की मुझे जरूरत नहीं, जहां जहां भी सिलसिला जारी है, जो लोग खुद बेटे वाले हैं उनको चाहिए कि वो कहें कि हमें ये नहीं चाहिए, हमें कुछ नहीं चाहिए, ताकि गरीब लोग जो हैं जिनके पास खाने के लिए मुश्किल है, कारोबार नहीं है, बहुत सी चीजें हैं, उनके लिए आसाइश पैदा हो जाए। जिनके पास पैसा है उनके लिए तो कोई मसला नहीं है। जब तक हम में से हर फर्द खुद ये चीज खत्म नहीं करेगा, उस वक्त तक ये चीज खत्म नहीं होगी। बिरादरियों में जो लोग हैं उनको चाहिए खुद आगे बढ़कर करें। और मैं पूरे यकीन के साथ कहता हूं, जो भी इसमें पहल करेगा इंशाअल्लाह ताला अल्लाह की बारगाह से उसे अजर अजीम मिलेगा। इसलिए कि नेकी के काम में उसने पहल की है, एक गलत चीज राइज हुई है उसे खत्म करने में उसने पहल की। तो अगर हम सब मिलकर इस तरह करें तो माशरे से ये तमाम चीजें खत्म हो जाए। लोग परेशान होते हैं, हमारे पास आते हैं, हम क्या करें, किससे पैसा लेंगे, और अगर नहीं देते तो फिर रिश्ता नहीं मिलेगा, अगर फ्लैट नहीं दो तो रिश्ता नहीं मिलेगा, बेटी बैठी रह जाएगी, क्या होगा। इस्लाम ने कोई पाबंदी नहीं लगाई, ये सब मसाइल हमारे खुद के पैदा करता। हमें इस पर गौर करना चाहिए, सोचना चाहिए, दूसरे को कहने से पहले हम खुद अपने आप को देखें और खुद आगे बढ़कर स्टेप उठाएं और खत्म कर दें। अल्लाह तबारक व तआला हमें अमल करने की तौफीक अता फरमाए। नबी पाक अलैहिस्सलातु वस्सलाम ने भी अपनी शहजादी को विदा किया, शादी की, जहेज दिया, लेकिन जहेज में क्या दिया सुनो। जहेज उनको मिला जो कुछ शहंशाह दो आलम से, मिला है दर्स हमको सादगी का फखरे आदम से। मताए दुनियावी जो हिस्से जहरा में आई थी, खजूरी खुरदुरे से बान की एक चार पाई थी। मुशक्कत उम्र भर करना लिखा था जो मुकद्दर में, मिली थी चक्कियां दो ताके आटा पीस ले घर में, मिली थी चक्कियां दो ताके आटा पीस ले घर में। चक्कियां जानते हो, आजकल तो चक्की है ही नहीं, ग्राइंडर में रखा बटन दबाया सब साफ कर, आसानी है ना। पहले मुशक्कत थी, चक्कियां पीसती थी, मेहनत करती थी औरतें, आजकल तो मेहनत की जरूरत ही नहीं। नबी पाक अलैहिस्सलाम ने सादगी के साथ चंद चीजें जो जरूरी थी वो दे दी, विदा कर दी अपनी शहजादी को। खातून जन्नत रदी अल्लाह ताला अन्हा की कैफियत ये थी, चक्की पीसती थी तो तिलावत कुरान करती थी, खाना पकाती थी तब तिलावत कुरान करती। अरे जबान पर जब हर वक्त अल्लाह का कलाम जारी हो तो उस काम में भी बरकत होती है जो काम किया जा रहा। खाने में कितनी बरकत होगी, खाने में तो वैसे ही बरकत है, खातून जन्नत का हाथ का खाना और बरकत ना हो, और जब कलाम पाक पढ़ा जाए तो कितनी बरकत होगी। हमारी माएं बहनें अगर आज इस चीज को सोचे और समझे तो इंशाल्लाह हमारे खाने में भी बरकत होगी, तिलावत कुरान को जारी रखें। नबी पाक अलैहिस्सलाम ने सादगी के साथ विदा कर दिया। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा फरमाती हैं कि हजरत खातून जन्नत नशिस्तो बर्खास्त में, चलने फिरने में, उठने बैठने में बिल्कुल नबी पाक अलैहिस्सलाम के मुशाबा, जैसे सरकार दो आलम अलैहिस्सलाम चलते थे, बैठते थे, तशरीफ फरमा होते थे, रौनक अफरोज होते थे, नशिस्त बर्खास्त का अंदाज, उठने बैठने का अंदाज, चलने फिरने का अंदाज बिल्कुल आकाए दो जहां सल्लल्लाहु अलैहि वसल्लम। फरमाती एक दिन सरकार तशरीफ फरमा, सैयदा तशरीफ ले आई, हुजूर ने बुलाया, फातिमा इधर आओ, तशरीफ लाई और करीब किया, उनके कान में एक बात कही जिसको सुनकर खातून जन्नत रदी अल्लाह ताला अन्हा रोने लगी। कहते हम हैरान हुए कि सरकार ने क्या बात कही, जब देखा कि रो रही हैं दोबारा अपने करीब बुलाया, फिर एक बात कही तो वो मुस्कुराने लगी। अब किसी को पता नहीं चला कि पहले क्या बात कही, दोबारा क्या बात कही, कौन सी ऐसी बात थी कि रोने लगी, फिर कौन सी ऐसी बात थी कि मुस्कुराने लगी। फरमाती जब नबी पाक अलैहिस्सलाम का विसाल हो गया तो हमने पूछा तो सैयदा फातिमा तो जहरा रजी अल्लाह ताला अन्हा ने फरमाया, पहली मर्तबा बाबा जान ने मेरे कान में जो कहा वो अपने विसाल की खबर सुनाई। फातिमा अब मैं कुछ दिन के बाद इस दुनिया से जाने वाला हूं। फरमाती जिसको सुनकर बेख्तियार मेरी आंखों से आंसू निकल आए, मैं रोने लगी। दोबारा मुझे अपने करीब बुलाया और फरमाया, फातिमा मेरे अहले बैत में सबसे पहले तुम मुझसे मिलोगी, सबसे पहले तुम मुझसे मिलोगी। अब देखो नबी पाक अलैहिस्सलाम का इल्म, ये भी जानते हैं कि मुझे इस दुनिया से चंद रोज के बाद रुखसत होना है, और ये भी जानते हैं मेरे अहले बैत में कौन है जो सबसे पहले मेरे बाद विसाल करेगा। فرمایا بیٹی تم سب سے پہلے مجھ سے ملو گی. فرماتے یہ سن کر میں خوش ہو گئی. اور یہی ہوا کہ نبی پاک علیہ الصلوۃ والسلام کے وصال کے بعد اہل بیت میں سے سب سے پہلے جس کا وصال ہوا وہ سیدہ خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالی عنہا. نبی پاک علیہ الصلوۃ والسلام ان سے بڑی محبت فرماتے. کئی کئی دن گزر جاتے, کاشا نے نبوت میں چولہا نہیں جلتا تھا. اس دوران اگر کھانے کی کوئی چیز آتی تو سرکار فرماتے جاؤ میری بیٹی فاطمہ کو دے آؤ, اس نے بھی کئی دن سے کچھ کھایا نہیں. حضرت ام ایمن رضی اللہ تعالی عنہ فرماتی ہیں رمضان المبارک کا مہینہ, شدید گرمی, تمازت, شدت, سورج اپنی آب و تاب کے ساتھ چمک رہا. سرکار نے فرمایا ام ایمن جاؤ جا کر میری شہزادی کا حال معلوم کرو. کس حال میں؟ کہتی کہ میں گئی اور میں نے جا کر دیکھا, جب میں دروازے کے قریب پہنچی تو چکی چلنے کی آواز آ رہی. چکی چلتی ہے نا تو گھر سے باہر آواز آ رہی, جس کا مطلب یہ تھا کہ شہزادی خود چکی پیس رہی ہیں. آواز آ رہی نا, اس کا مطلب ہے خود. دروازے پر دستک دی, دروازہ کسی نے کھولا نہیں. میں نے سوراخ میں سے جھانک کر دیکھا, جب چکی چلنے کی آواز آ رہی ہے تو اس کا مطلب ہے کوئی ہے موجود. جب جھانک کر دیکھا سوراخ میں سے تو عجیب و غریب منظر دیکھا. میں نے یہ دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام کی شہزادی سیدہ فاطمہ الزہرا رضی اللہ تعالی عنہا آرام سے پلنگ پر سو رہی, چکی خود بخود چل رہی ہے, چلانے والا نظر نہیں آ رہا. امام حسن کا جھولا جھول رہا ہے, جھلانے والا نظر نہیں آ. میں حیران ہو گئی, یہ کیا بات ہوئی, یہ کیسی بات ہے؟ چکی چل رہی ہے, چلانے والا نظر نہیں آتا, جھولا جھول رہا ہے, جھلانے والا نظر نہیں آتا. میں وہیں سے واپس لوٹ گئی, پہنچی بارگاہ مصطفیٰ صلی اللہ علیہ وسلم. سرکار نے فرمایا ہاں بتاؤ میری شہزادی کا کیا حال. یا رسول اللہ صلی اللہ علیہ وسلم, عجیب و غریب منظر دیکھ کر آئی. میں جب پہنچی تو میں نے دیکھا دروازے پر دستک دی, کسی نے دروازہ کھولا نہیں, لیکن باہر سے آواز آ رہی تھی, جس کا مطلب یہ تھا کہ کوئی چکی چلا رہا ہے. میں نے سوچا کہ سیدہ چلا رہی ہوں گی, جھولا جھلانے کی آواز آ رہی تھی. لیکن جب دروازہ نہیں کھلا, میں نے سوراخ میں سے جھانک کر دیکھا, عجیب و غریب منظر یہ دیکھا کہ آپ کی صاحبزادی خاتون جنت رضی اللہ تعالی عنہا وہ تو آرام سے سو رہی ہیں, چکی چل رہی ہے, چلانے والا نظر نہیں آتا. امام حسن کا جھولا جھول رہا ہے, جھلانے والا نظر نہیں آتا. سرکار دو عالم علیہ الصلوۃ والسلام نے سنا, مسکرائے. حضور نے فرمایا ہاں رمضان ہے, میری بیٹی نے روزہ رکھا ہے, گرمی ہے, شدت ہے, تمازت ہے, اللہ نے اس پر نیند غالب کر دی کہ وہ کچھ دیر کے لیے آرام کر لے, اور اس کی خدمت کے لیے آسمان سے فرشتوں کو بھیج دیا جو چکی چلا رہے ہیں اور حسن کا جھولا جھلا رہے. اسی لیے شاعر نے لکھا وہ خاتون جنا معصوم حوریں باندیاں جن کی, وہ خاتون جنا معصوم حوریں باندیاں جن کی, ملک جنت سے آ کر پیستے تھے چکیاں جن کی, ملک جنت سے آ کر پیستے تھے چکیاں جن کی. یہ شان ہے خاتون جنت رضی اللہ تعالی عنہا کی. لوگوں کی خدمت انسان کرتے ہیں, ارے یہ تو رسول اللہ کی شہزادی ہیں, اللہ نے آسمان سے حوروں کو بھیج دیا, ملائکہ کو بھیج دیا, انسانوں کا کام نہیں ہے، یہ تو شہنشاہ ہے کون و مکہ کی شہزادہ. ایک دن حضرت علی شیر خدا رضی اللہ تعالی عنہ نے سیدہ خاتون جنت رضی اللہ تعالی عنہا سے فرمایا کہ دیکھو جنگ میں کچھ قیدی آئے ہیں جن میں لونڈی اور غلام ہیں، تم کام کرتے کرتے تھک جاتی ہو، تنہا چکی پیستی ہو، کھانا پکاتی ہو، گھر کے کام کرتی ہو، سرکار کی بارگاہ میں جاؤ اور ان سے کہنا کہ جو قیدی آئے ہیں ان میں لونڈی اور غلام ہیں، ان میں سے ہمیں کوئی لونڈی کوئی ہمیں دے دے جو گھر کے کام کے لیے تمہیں آسانی ہو جائے. انہوں نے کہا ٹھیک ہے. یہ گئیں نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں اور عرض کیا بابا جان چکی پیستے پیستے میرے ہاتھوں میں درد ہو گیا، گھر کے کام ہیں، یہ تمام چیزیں ہیں، یہ لونڈی جو غلام آئے ہیں اس میں سے کوئی ایک لونڈی آپ ہمیں عطا فرما دیں. جانتے ہو نبی پاک علیہ الصلوۃ والسلام نے کیا فرمایا؟ سرکار نے فرمایا بیٹی 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ اور 34 مرتبہ اللہ اکبر یہ پڑھ لیا کرو، یہ کسی خادم کو لینے سے تمہارے لیے بہتر ہے. یہ پڑھ لیا کرو، کسی خادم کو جو تم لینے کے لیے آئی ہو اس سے بہتر ہے کہ تم یہ تسبیح پڑھ لو. انہوں نے کہا ٹھیک ہے، واپس تشریف لے آئے. اس حدیث کو بخاری نے اور زرقانی نے روایت کیا. کیوں؟ نبی پاک علیہ الصلوۃ والسلام چاہتے تو دے دیتے، ایسا ممکن تھا یا نہیں؟ فرماتے کہ یہ لونڈی اسے لے جاؤ، یہ غلام ہے اسے لے جاؤ، یہ گھر کا کام کرے گا، یہ باہر سے سودا لے کر آئے گا اور یہ لونڈی جو ہے یہ گھر میں کام کرے گی. ایک غلام ایک لونڈی دے دیتے، ایک مرد ایک عورت. نہیں، حضور علیہ الصلوۃ والسلام نے نہیں دیا، پڑھنے کے لیے بتا دیا. کیوں؟ سرکار یہ بتانا چاہتے تھے شہزادی تمہاری یہ شان نہیں ہے کہ لونڈی غلام کام کرے، تمہارے لیے تو آسمانوں سے ملائکہ اتریں گے، وہ تو فرشتے اتریں گے، جنت کی حوریں آئیں گی اور وہ آ کر تمہاری چکی چلائیں گی اور حسن کے جھولے کو جلائیں گی، تمہاری شان تو یہ ہے. سیدہ خاتون جنت رضی اللہ تعالی عنہا نے نہایت سادگی کے ساتھ زندگی گزاری. سیدنا امام حسن رضی اللہ تعالی عنہ کی ولادت ہوئی، حضور علیہ الصلوۃ والسلام کو پتہ چلا، سرکار دو عالم علیہ الصلوۃ والسلام خوشی خوشی تشریف لائے، فرمایا مجھے میرا بیٹا دکھاؤ. امام حسن کو اٹھا کر سرکار کی گود میں دیا گیا. حضور نے فرمایا اس کا کیا نام رکھا؟ حضرت علی کرم اللہ تعالی وجہ الکریم کو جنگ سے بڑی محبت تھی، فرمایا میں نے اس کا نام رکھا حرب. حرب کے معنی جنگ. سرکار نے فرمایا حرب نہیں، یہ تو حسن ہے، یہ حسن ہے. کہا ٹھیک ہے جو آپ نے نام رکھ. اور کچھ عرصے بعد جب چھوٹے شہزادے امام حسین رضی اللہ تعالیٰ عنہ کی ولادت ہوئی، سرکار دو عالم علیہ الصلوۃ والسلام کو اطلاع ہوئی، پھر تشریف لائے، مجھے میرا بیٹا دکھاؤ. حضور علیہ الصلوۃ والسلام کی گود میں دیا گیا. کیا نام رکھا؟ کہا حرب. فرمایا نہیں، یہ حسین ہے، بڑے کا نام حسن اور چھوٹے کا نام حسین نبی پاک علیہ الصلوۃ والسلام نے رکھا. کیا ان کی قسمت تھی، اور حضور نے اپنا لعاب دہن بھی ان دونوں شہزادوں کے منہ میں ڈالا. آسمان پر رشتہ طے ہو رہا ہے، زمین پر نکاح ہو رہا ہے، زمین والے آسمان والے شرکت کر رہے ہیں اور شہزادے پیدا ہو رہے ہیں، تو شہنشاہ کون و مکہ خود دونوں کا نام تجویز فرما رہے ہیں، لعاب دہن بھی منہ میں ڈال رہے ہیں. سیدہ خاتون جنت رضی اللہ تعالی عنہا نے نہایت سادگی کے ساتھ زندگی گزاری اور شرم اور حیا کا پیکر بن کر زندگی گزاری، اور ایسی شرم و حیا کہ اللہ تبارک و تعالی کل قیامت میں بھی آپ کی اس شرم و حیا کا لحاظ رکھے گا قیامت میں بھی. مسلم شریف کی حدیث، حضرت علی شیر خدا رضی اللہ تعالیٰ نے اس کو روایت کرتے ہیں، فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، قیامت میں ایک منادی پردے کی اوٹ سے ندا کرے گا، اے اہل محشر اپنی نگاہوں کو جھکا لو، اس لیے کہ فاطمہ بنت محمد گزر رہی، فاطمہ بنت محمد گزر رہی ہیں، تمام اہل محشر اپنی نگاہوں کو جھکا لیں گے اور خاتون جنت تیزی کے ساتھ سامنے سے گزر جائے۔ یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام کی، اس شہزادی کی۔ علامہ نصفی رحمت اللہ علیہ فرماتے ہیں کہ ایک دن حضور علیہ الصلوۃ والسلام امت کے لیے بہت زیادہ روئے۔ آپ جانتے ہیں کہ سرکار کو اپنی امت سے کتنی محبت تھی، یہ گناہگار، یہ سیاہکار، یہ خطاکار امت، سرکار دن رات اس کی بخشش کے لیے، مغفرت کے لیے، نجات کے لیے، جنت میں جانے کے لیے حضور اپنے دست مبارک اٹھا کر دعا فرماتے، یا رب حبلی امتی، یا رب حبلی امتی، مولا میری امت کو بخش دے، مولا میری امت کی مغفرت فرما دے۔ فرماتے ایک دن بہت روئے اور اس کے بعد وہاں سے کھڑے ہوئے اور ایک مقام کی طرف تشریف لے گئے۔ صحابہ نے دیکھا آقا دو جہاں صلی اللہ علیہ وسلم کہاں تشریف لے گئے، ڈھونڈتے ڈھونڈتے اس مقام پر پہنچ گئے، کیونکہ سرکار دو عالم علیہ الصلوۃ والسلام کو ڈھونڈنا کوئی مشکل نہیں تھا۔ وجہ یہ تھی جس طرف سے گزر جاتے تھے گلیاں معطر ہو جاتی، خوشبو کو سونگتے سونگتے صحابہ وہاں تک پہنچ جاتے۔ لیکن جب وہاں پہنچے تو عجیب و غریب منظر دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام سجدے کی کیفیت میں ہیں اور رو رہی۔ صدیق اکبر رضی اللہ تعالیٰ نے عرض کرتے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم، میرے ماں باپ آپ پہ قربان، سرکار سجدے سے سر اٹھائیے۔ حضور نے سجدے سے سر نہیں اٹھایا۔ فاروق اعظم آگے بڑھے، ایک اور صحابی آگے بڑھے، ایک ایک کر کے سب آگے بڑھتے ہیں، سرکار سجدے سے سر اٹھائیے، حضور رو رہے ہیں، یا رب حبلی امتی، یا رب حبلی امتی، مولا میری امت کو معاف فرما دے، میری امت کو بخش دے، میری گناہگار امت کی مغفرت فرما دے، مولا اسے جنت میں داخل فرما دے، اس کی لغزیوں کو بخش دے، معاف کر دے۔ جب انہوں نے دیکھا کہ سجدے سے سر نہیں اٹھایا تو کہا، چلو سیدہ خاتون جنت رضی اللہ تعالی عنہا کے گھر، ان کو لے کر آئیں، وہ عرض کریں گی سرکار ان سے محبت کرتے ہیں، ان کے کہنے سے ضرور سجدے سے سر اٹھا لے۔ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کو بھیجا کہ آپ جائیں اور سیدہ کو لے کر آئے۔ یہ گئے، جا کر ان کو سارا حال بتایا، ساری کیفیت بتائی۔ سیدہ خاتون جنت رضی اللہ تعالیٰ عنہ نے سر سے پیر تک چادر اوڑی اور پھر صحابہ کے ساتھ اس مقام پر پہنچی، دیکھا نبی پاک علیہ الصلوۃ والسلام سجدے کی کیفیت میں ہیں، رو رہے ہیں، آنکھوں سے آنسو جاری ہیں، امت کی مغفرت کے لیے دعائیں فرما رہی ہیں۔ عرض کرتی ہیں، بابا جان میں نے جتنی عبادت کی ہے، جتنی ریاضت کی ہے، جو کچھ کیا ہے سب آپ کی امت پر قربان ہیں، آپ سجدے سے سر اٹھائیے۔ سجدے سے سر نہیں اٹھایا، اگر آپ سجدے سے سر نہیں اٹھاتے تو فاطمہ ابھی سجدے میں سر رکھے گی اور عرش کے پائے کو ہلا دے گی۔ سجدے میں سر رکھا، ادھر حضرت جبریل علیہ السلام تشریف لے آئے، یا رسول اللہ صلی اللہ علیہ وسلم، اللہ رب العالمین ارشاد فرماتا ہے، فاطمہ سے کہیے کہ ہم آپ کی امت کے ساتھ وہی معاملہ کریں گے جو فاطمہ چاہیں گے۔ سرکار نے سجدے سے سر اٹھا لیا اور چہرے مبارک پر خوشی اور مسرت کے آثار۔ خاتون جنت نے سجدے میں سر رکھا، اللہ کی بارگاہ میں عرض کر دیا، مولا میرے بابا جان کی امت کو بخش دے، معاف فرما۔ اسی لیے کسی نے لکھا، وہ نور العین وہ لخت دل میں ہے بوب ربانی، وہ فخر حاجراؤ آسیہ وہ مریم ثانی، वो जिनका एक सजदा जामिने आफू खता कारा, वो जिनकी जुम्बिशे लब शाफ़े जुर्मो गुनाहगारा, वो जिनकी जुम्बिशे लब शाफ़े जुर्मो गुनाहगारा, वो शब्बेदार वो सिर्फ रुकुओ सजदाओ पे हम, वो शब्बेदार वो सिर्फ रुकुओ सजदाओ पे हम, वो जिनकी जात पे नाजा हुजूरे रहमत आलम, वो जिनकी जात पे नाजा हुजूरे रहमत आलम। ये शान है खातून जन्नत रदी अल्लाह ताला अन्हा की। नबी पाक अलैहिस्सलाम का विसाल हुआ, आप रोजे मुबारक पर तशरीफ लाई, मट्टी उठाकर अपनी आंखों पर लगाई और फरमाया, अरे ये मट्टी ऐसी खुशबूदार है, अगर किसी को ये मट्टी मिल जाए तो उसे फिर दुनिया की किसी खुशबू की जरूरत नहीं। अपने बाबा जान के गम में रोती रही और 6 महीने बाद रमजान मुबारक की 3 तारीख को आपने विसाल फरमाया सैयदा खातून जन्नत रदी अल्लाह ताला अन्हा। सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु की जौजा मोहतरमा हजरत अस्मा बिनते अमीस रदी अल्लाह ताला अन्हा ने आपको गुसल दिया और आपके जनाजे मुबारक पर, अब आप देखते हैं ना आजकल के जो जनाजे होते हैं तो ऊपर एक गोल सा, उसको क्या कहना चाहिए, एक जंगला सा होता है जैसे मैयत है और ऊपर एक हम वो रख देते हैं जिस पर चादर डालते हैं तो एक गोल सा एक शेव नजर आता है ना, उससे मैयत के जिस्म की कैफियत पता नहीं चलती। अब मैं इसको और आसान करके आपको इस तरह बताऊं कि अगर एक आदमी चारपाई पर लेटा है चादर ओढ़े हुए तो देखने वाला समझ जाएगा कि इसके जिस्म की कैफियत क्या है, यानी ये मोटा है पतला है दुबला है चौड़ा है, पता चल जाएगा ना, चादर तो जिस्म पर लिपटी हुई। लेकिन अगर उस गहवारे में या उस चारपाई पर कोई लेटा है और ऊपर से अलग से एक चीज बनाकर उस पर चादर डाली जाए तो जिस्म की साख पता नहीं चलती, पता नहीं चलेगा कि जनाजा औरत का है या मर्द का। सैयदा खातून जन्नत रदी अल्लाह ताला अन्हा ने अपने विसाल से पहले फरमाया, अब आप देखिए शर्म और हया का पैकर थी, मैं नहीं चाहती कि मेरा जनाजा इस तरह जाए कि कोई चादर जिस्म पे पड़ी हो तो पता चले कि किसी औरत का जनाजा जा रहा है, लिहाजा मैंने एक कबीले में या किसी मुल्क में मैंने देखा है कि वो लोग जनाजे के ऊपर लकड़ी सी बांध देते हैं और उसके ऊपर चादर डालते हैं, यह तरीका मुझे पसंद है, मेरे जनाजे के साथ यही होना चाहिए। चुनाते रिवायत में आया कि जिस चारपाई पर या जिस पलंग पर जिस चीज पर भी आपका जनाजा मुबारक ले जाया गया तो खजूर की शाख को मोड़ कर उसमें बांध दिया गया, खजूर की शाख आगे पीछे, और उसके ऊपर चादर डाली गई ताकि पता न चले कि अंदर किसका जनाजा है। ये शर्म थी ये हया थी सैयदा खातून जन्नत रदी अल्लाह ताला अन्हा की, जो आज की हमारी औरतों के लिए माओ बहनों के लिए मशाले राह। अगर वो ये चाहती हैं कि इस दुनिया में कामयाब रहें, अगर ये चाहती हैं कि आखिरत में सैयदा का साथ मिले तो उन्हें चाहिए कि इस दुनिया में सैयदा खातून जन्नत रदी अल्लाह ताला अन्हा की सीरत पर अमल करें। जिस तरह उन्होंने अपनी जिंदगी सादगी के साथ गुजारी उसी तरह अपनी जिंदगी गुजारें, इसी में फला है इसी में नजात है इसी में कामयाबी। हमने اختصار کے ساتھ سیدہ خاتون جنت رضی اللہ تعالی عنہا کے فضائل آپ کے سامنے بیان کیے. آپ کے بڑے صاحبزادے حضرت سیدنا امام حسن رضی اللہ تعالی عنہ جن کو نبی پاک علیہ الصلوۃ والسلام اپنی زندگی میں بشارت دے چکے تھے کہ میرا یہ بیٹا دو گروہوں میں صلح کرا دے گا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، فرماتے ہیں کہ ایک دن نبی پاک علیہ الصلوۃ والسلام ممبر پر رونق افروز، تو ہم نے دیکھا کہ امام حسن سامنے سے آ رہے ہیں، بہت کم سن ہیں، جس طرح بچے چلنا سیکھتے ہیں تو ابتدا میں گرتے ہیں، پھر چلتے ہیں، پھر کھڑے ہوتے ہیں، گرتے ہیں، جیسے عام طور پہ ہوتا. اس کیفیت میں امام حسن تشریف لا رہے، چلتے چلتے ممبر تک پہنچے تو سرکار دو عالم علیہ الصلوۃ والسلام نے اٹھا کر اپنی گود میں بٹھا لیا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں سرکار ایک نظر ہمیں دیکھتے اور ایک نظر اپنے شہزادے کو دیکھتے. اس کے بعد فرمایا ہاذا ابنی سیدن، بے شک میرا یہ بیٹا سید ہے، سردار ہے، ان قریب یہ مسلمانوں کے دو گروہوں میں صلح کرا دے گا. مسلمانوں کے دو گروہوں میں صلح کرا دے گا. کب فرمایا نبی پاک علیہ الصلوۃ والسلام نے؟ جب وہ بالکل شیر خوار دودھ پیتے بچے تھے، چلنا سیکھ رہے تھے. یہ بدبخت یہ کہتے ہیں معاذ اللہ ثم معاذ اللہ کہ نبی کو دیوار کے پیچھے کا علم نہیں، نبی کچھ نہیں جانتے. نبی اس وقت کی بات بتا رہے ہیں کہ ابھی امام حسن دودھ پیتے بچے ہیں، عرصہ دراز کے بعد جو ہونا ہے وہ نبی پہلے ہی بتا رہے ہیں. میرا یہ بیٹا سید ہے اور یہ دو گروہوں میں صلح کرا دے گا. یہ تو سرکار دو عالم علیہ الصلوۃ والسلام کی حدیث، اور ظاہر ہے جو حضور کی زبان مبارک سے نکل جائے وہی حق ہے، وہی سچ، اس میں کوئی غلطی نہیں ہو سکتی. پتھر کی لکیر ہے جو میرے آقا صلی اللہ علیہ وسلم کی زبان مبارک سے نکلے. اللہ تبارک و تعالی نے ان دونوں شہزادوں کو حضور علیہ الصلوۃ والسلام کا کمال اور جمال دونوں عطا فرمائے. سرکار کی ذات میں کمال بھی اور جمال بھی، بلکہ حسن و جمال، جاہ و جلال، فضل و کمال، جود و نوال، سب کچھ جمع فرما دیا ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم. گزشتہ سالوں میں بھی ہم آپ کو بتا چکے ہیں، اب تفصیل کا وقت نہیں، میں اختصار کے ساتھ اس کا ذکر کر دوں کہ نبی پاک علیہ الصلوۃ والسلام کا جمال اور کمال دونوں میں کیسے تقسیم ہوا. دیکھیں شہادت کی دو قسمیں، ایک شہادت سری اور ایک شہادت جہری. سری کا مطلب پوشیدہ، کوئی دیوار کے نیچے دب کر مر جائیں شہید ہے، ڈوب کر مر جائیں شہید ہے، آگ میں جل جائیں شہید ہے، کسی حادثے کا شکار ہو جائیں شہید ہے، زہر کے اثر سے موت واقع ہو جائیں شہید. لیکن یہ شہادت سری خفیہ، اور شہادت جہری ایک مسلمان تلوار لے کر کلمہ حق بلند کرنے کے لیے میدان کارزار میں اترتا ہے اور لڑتا ہوا اپنی جان دے دیتا ہے، شہادت جہری. بات سمجھ میں آ گئی نا، میں نے اختصار کے ساتھ بتا دی. اب ان دونوں شہادتوں کی حقیقت سرکار کی ذات پر پوری ہوئی اور یہ دونوں شہادتیں دونوں شہزادوں میں تقسیم ہوئی. کیسے؟ شہادت سری کی حقیقت اس طرح پوری ہوئی، خیبر کے موقع پر نبی پاک علیہ الصلوۃ والسلام کے سامنے بکری کا بھنا ہوا گوشت لایا گیا. سرکار نے اس میں سے تھوڑا سا تناول فرمایا، پھر نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا اس گوشت نے مجھے خبر دی کہ اللہ کے حبیب علیہ الصلوۃ والسلام مجھے نہ کھائیے، میرے اندر زہر قاتل ملا ہوا. حضور علیہ الصلوۃ والسلام کے صحابی انہوں نے بھی کھایا، زہر کے اثر سے اسی وقت ان کی موت واقع ہو، شہادت ہو گئی. سرکار دو عالم علیہ الصلوۃ والسلام کا زندہ رہنا یہ حضور کا معجزہ ہو گیا، ورنہ ایسا زہر قاتل تھا کہ جو بھی کھائیں موت واقع ہو جائے، جیسے کہ صحابی رسول کی موت واقع ہو گئی. پھر سرکار نے بلایا اس عورت کو جس نے وہ گوشت بھیجا تھا، تم نے ایسا کیوں کیا، اس میں زہر ملایا؟ ہاں سر میں نے ملایا. کیوں ملایا؟ کہا میں یہ دیکھنا چاہتی تھی کہ آپ سچے نبی ہیں یا صرف بادشاہ ہیں، اگر بادشاہ ہوں گے تو ہمیں آپ سے نجات مل جائے گی، یعنی زہر کے اثر سے موت واقع ہو جائے گی، اور اگر سچے نبی ہوں گے تو یہ زہر آپ پر اثر نہیں کرے گا، اس وجہ سے میں نے ایسا کیا. بہرحال ایسا زہر قاتل کہ جس کو کھاتے ہی موت واقع ہو جانی چاہیے تھی اور ہو گئی موت واقع صحابی کی، اور سرکار دو عالم علیہ الصلوۃ والسلام نے بھی وہ زہر آلودہ گوشت تناول فرمایا، لیکن سرکار کا زندہ رہنا معجزہ ہو گیا. لیکن وہ زہر وقتاً فوقتاً آپ کو تکلیف دیتا رہا، زندگی میں حیات مبارکہ میں تکلیف دیتا رہا. علامہ زرقانی فرماتے ہیں بے شک یہ بات ثابت ہو گئی کہ ہمارے نبی صلی اللہ علیہ وسلم نے شہادت کی موت پائی، شہادت کی موت. اور علامہ جلال الدین سیوطی رحمت اللہ علیہ فرماتے ہیں کہ امام بخاری اور امام بحقی نے حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے روایت کی ہے کہ انہوں نے فرمایا نبی پاک علیہ الصلوۃ والسلام اپنے مرض وفات میں یہ فرمایا کرتے تھے کہ میں نے خیبر میں جو زہر آلود گوشت کھایا تھا اس کی تکلیف محسوس کرتا رہا ہوں، اور اب وہ وقت آ پہنچا کہ اسی کے اثر سے میری رگے جاں منقطع ہو رہی، اسی کے اثر سے. اس سے یہ ثابت ہوا کہ حضور علیہ الصلوۃ والسلام کی ذات پر شہادت سری کی حقیقت پوری ہوئی. شہادت سری یہی نا، زہر کے اثر سے موت. تو زہر آلودہ کوئی سرکار نے تناول فرما لیا، موت کا واقع نہ ہونا یہ سرکار کا معجزہ ہو گیا، لیکن اسی کے اثر سے موت واقع ہوئی، سرکار نے خود فرمایا. تو اس طرح شہادت سری کی حقیقت پوری ہو گئی. اب شہادت جہری، ایک مسلمان میدان میں اترتا ہے لڑتا ہے اور اس کے بعد اپنی جان دے دیتا ہے، وہ شہادت جہری. اس کی حقیقت بھی نبی پاک علیہ الصلوۃ والسلام کی ذات پر پوری ہوئی. جنگ احد میں جب کافروں نے شدید حملہ کیا نبی پاک علیہ الصلوۃ والسلام پر، چاروں طرف سے تیر برس رہے ہیں، سوچ لیا کہ آج کسی طرح بھی معاذ اللہ محمد صلی اللہ علیہ وسلم کو ختم کرنا، چاروں طرف سے گھیر لیا. غور کرو، صحابہ حضور علیہ الصلوۃ والسلام کے سامنے ایسے کھڑے ہو گئے، تیر اپنے اوپر لے رہے ہیں، سامنے سے پتھر نہیں آ رہے، تیر آ رہے ہیں، جسم پہ کسی جگہ بھی لگ سکتا ہے، آنکھوں میں بھی لگ سکتا ہے، چہرے پر بھی، سینے پر بھی، جسم پر بھی. قربان ہو جاؤ ان صحابہ پر کہ وہ تیر جو سامنے سے آ رہے ہیں اپنے سینے پر لے رہے ہیں، ہمارا سینہ چھنی ہو جائے لیکن تیر حضور تک نہیں پہنچنے پائے. کتنے صحابہ شہید ہو گئے، یہاں تک کہ انہوں نے قریب سے آ کر حملہ کیا، نبی پاک علیہ الصلوۃ والسلام کھڑے تھے، قیام کی حالت میں تھے، سرکار زمین پر تشریف لے آئے. اس شدید حملے سے دندان مبارک شہید ہو گیا. سیدہ خاتون جنت رضی اللہ تعالی عنہا آئیں، آپ نے چٹائی کو جلا کر اس کی راکھ چہرے مبارک پہ جو زخم تھا وہاں لگائی تاکہ خون رک جائے. اتنا شدید حملہ تھا، اور وہ ایسا حملہ تھا کہ کوئی اور ہوتا تو اس کی موت واقع ہو جاتی، سرکار کا زندہ رہنا حضور کا معجزہ ہو گیا. जिंदा रहना मुइजा हो गया। साहबा इकराम हुजूर अलैहिस्सलाम को लेकर उहुद पहाड़ की तरफ चले, ऊपर चढ़े, काफिर उधर भी पीछे आ रहे हैं, ताकुब कर रहे हैं, हाथ छोड़ना नहीं है, किसी तरह भी इनको खत्म कर दो, ये खत्म हो जाएंगे, इस्लाम खत्म हो जाए। उन जानिसार साहबा को देखो, कई साहबा ने जामे शहादत नोश कर लिया और उसके बाद हुजूर पुर नूर अलैहि सलातो वसलाम को लेकर ओहद पहाड़ की जानिब चले। और जब वहां पर चले तो एक घाटी, थोड़ी सी जगह, उसमें उस जगह एक आदमी नहीं आ सकता था, लेकिन जब नबी पाक अलैहि सलातो वसलाम को उधर लेकर चढ़े, पहाड़ ने खुद ब खुद अपनी जगह को कुशादा कर दिया। अरे पहाड़ भी तो खुश हो रहा होगा, कई दो जहां आ रहे, आज भी वो जगह मौजूद है और वहां जाओ तो आज तक खुशबू ही खुशबू आ रही। तो इतना शदीद काफिरों का हमला, उस हमले में कोई और होता तो उसकी मौत वाकई हो जाती, लेकिन नबी पाक अलैहि सलातो वसलाम का जिंदा रहना ये हुजूर का मौजदा हो गया। शहादत जहरी की हकीकत सरकार दो आलम अलैहि सलातो वसलाम की जात पर पूरी हुई। तो अब ये दोनों शहादतें फिर तकसीम हुई दोनों शहजादों में। सैयदना इमाम हसन रदी अल्लाह तआला के हिस्से में शहादत सिर्री का फैज आया, सैयदना इमाम हुसैन रदी अल्लाह तआला के हिस्से में शहादत जहरी का फैज आया। तो ये तो हुजूर अलैहि सलातो वसलाम का कमाल था जो दोनों में तकसीम हुआ। अब सुनो कि जमाल कैसे तकसीम हुआ। हुजूर अलैहि सलातो वसलाम का जमाल, हजरत अली शेर खुदा रदी अल्लाह तआला ने फरमाते हैं, हसन सर से लेकर सीने तक हुजूर अलैहि सलातो वसलाम के मुशाबा, और हुसैन सीने से लेकर कदमों तक हुजूर अलैहि सलातो वसलाम के मुशाबा। सरकार का जमाल दोनों में तकसीम हुआ। इसी को आला हजरत इमाम अहले सुन्नत मुजद्दिद दीन मिल्लत मौलाना शाह अहमद रजा खां मुहद्दिस बरेलवी नफर अल्लाह मरकदू ने बहुत ही प्यारे अंदाज में इस हदीस शरीफ की तशरीह फरमाई, बहुत ही प्यारे अंदाज में। हजरत अली ने क्या फरमाया, हसन सर से लेकर सीने तक हुजूर के मुशाबा, और हुसैन सीने से लेकर पैरों तक हुजूर के मुशाबा। आला हजरत फरमाते हैं, एक सीने तक मुशाबा, एक वहां से पांव तक। सुभान अल्लाह, अल्फाज देखो कैसी, जैसी हदीस है वैसे ही शेर में तशरीह कर। एक सीने तक मुशाबा, एक वहां से पांव तक, हसन सिब तैन इनके जामो में है नीमा नूर का। हसन सिब तैन इनके जामो में है नीमा नूर का। यही नहीं बल्कि आगे एक और बात फरमाते हैं, फरमाते हैं, तेरी नस्ले पाक में है बच्चा बच्चा नूर का, तू है ने नूर तेरा सब घराना नूर का, तू है ने नूर तेरा सब घराना नूर का। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप तो ऐने नूर हैं, आपका सारा घराना ही नूर है, सारा घराना नूर है। इमाम अहले सुन्नत फरमा रहे, तो जिस तरह ये दोनों शहजादे मजहरे कमाले मुस्तफा थे, इसी तरह ये दोनों मजहरे जमाले मुस्तफा थे। सरकार का कमाल भी तकसीम हुआ, सरकार का जमाल भी तकसीम हुआ। شہادت سری امام حسن کے حصے میں آئی، شہادت جہری امام حسین کے حصے میں آئی رضی اللہ تعالی عنہما. اب شہادت سری زہر کے اثر سے، دیوار کے گرنے سے، سمندر میں ڈوبنے سے، آگ میں جلنے سے، کسی حادثے کا شکار ہونے سے، یہ شہادت سری. حضرت سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ کو زہر دیا گیا اور اسی زہر کے اثر سے آپ کی شہادت واقع ہوئی. حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کی شہادت کے بعد سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ مسند خلافت پر رونق افروز ہوئے. 40,000 سے زائد مسلمانوں نے آپ کے ہاتھ پہ بیعت کر لی. عراق، خراسان، حجاز، یمن، ان تمام علاقوں پر آپ کی حکومت. 6 مہینے تک مسند خلافت پر رونق افروز رہے. 6 مہینے ادھر حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ نے اپنی خلافت کا اعلان کیا اور دوسری طرف کا علاقہ جو تھا وہ سب انہوں نے کہا کہ یہ میرے زیر خلافت ہے. ادھر کے لوگوں نے ان کے ہاتھ پہ بیعت کی. سلسلہ چلتا رہا. 6 مہینے امام حسن رضی اللہ تعالیٰ عنہ مسند خلافت پر رونق افروز رہے. حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ نے 60,000 کا لشکر لے کر دمشق سے جب وہ روانہ ہوئے، ادھر آپ کے علم میں یہ بات آئی، تو 40,000 کا لشکر لے کر امام حسن رضی اللہ تعالیٰ عنہ نکلے. آپ جانتے ہیں کہ درمیان میں بہت سے سازشی لوگ، لڑانے والے لوگ اور اس قسم کے فتنہ پرور لوگ ہوتے ہیں. وہ چاہتے تھے کہ مسلمانوں میں جنگ ہو جائے. اب ظاہر ہے ایک طرف 60,000، ایک طرف 40,000، یہ بھی مسلمان وہ بھی مسلمان، وہ خلیفہ رسول یہ شہزادہ رسول، جنگ ہوتی تو کیا ہوتا. سیدنا امام حسن رضی اللہ تعالی عنہ نے یہ سوچا، ہم دونوں میں سے کوئی ایک فریق اس وقت تک غالب نہیں ہو سکتا جب تک کہ کثیر مسلمانوں کا خون نہ بہ جائے. یہ تو ایک حقیقت ہے. ظاہر ہے جو جتنے مسلمانوں کو مارے گا، اپنے مخالفین کو مارے گا، وہی غالب ہوگا. تو آپ نے جنگ روک دی. جنگ کے لیے جو جا رہے تھے ٹھہر گئے. ادھر سے حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ نے ایک صلح نامہ بھیجا، بلکہ آپ نے ایک بالکل ایک بلینک پیپر اپنا جو تھا جس پہ مہر ہوتی ہے وہ بھیج دیا اور اپنے سائن کر کے بھیج دیے کہ جاؤ حسن سے کہو جو شرائط اس پر لکھیں گے مجھے منظور ہے. جو بھی شرائط وہ چاہتے ہیں اس پہ لکھ دیں، میں نے اپنے سائن بھی کر دیے، مجھے منظور ہے. آپ نے فرمایا ٹھیک ہے. اب لوگوں نے کہا نہیں، آپ کو صلح نہیں کرنی ہے، انہوں نے آپ کے والد سے جنگ کی ہے، انہوں نے یہ کیا، انہوں نے فلاں کیا ہے، ہم بھی جنگ کریں گے، لڑیں گے، آپ کے لیے اپنے خون کا آخری قطرہ بہا دیں گے، بڑے جوش دلا رہے ہیں. فرمایا نہیں، ہم میں سے کوئی فریق ایک دوسرے پر اس وقت تک غالب نہیں ہوگا جب تک کہ کثیر مسلمانوں کا خون نہ بہ جائے، میں یہ ہرگز گوارا نہیں کروں، یہ نہیں ہو سکتا. لوگوں نے بڑی کوشش کی. آپ نے فرمایا میری شرائط، اور شرائط کیا ہیں؟ سب سے پہلی شرط یہ لکھی، میں آپ کے حق میں خلافت سے دستبردار ہو رہا ہوں، لیکن شرط یہ ہے کہ اگر آپ کا انتقال ہو جائے، یعنی حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا انتقال ہو جائے، تو خلافت دوبارہ حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کو مل جائے. دوسری شرط یہ لکھی، میرے والد حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے زمانے میں جن لوگوں کے پاس جو عہدے تھے، جو مال و دولت تھا، وہ انہی کے پاس رہے گا، ان سے چھینا نہیں جائے گا. ये तो होता है ना, जब कोई नई हुकूमत आती है, कोई नया फरमा रबा, नया खलीफा, नया सदर, वजीर आजम जो भी आता है वो पहले वालों को हटा देता है। आपने फरमाई शर्त, और भी दीगर शराइत थी। जब ये शराइत वहां पहुंची, हजरत अमीर माविया रदी अल्लाह तआला ने बिला चूनो चरा तस्लीम कर ली। आपने तस्लीम कर लिया, इमाम हसन रदी अल्लाह तआला ने फौजों को हटा दिया। और उस वक्त जब दो गिरोह बिल्कुल लड़ने के लिए तैयार थे और करीब था कि मुसलमानों में शदीद खूनरेजी हो, कसीर तादाद में मुसलमान शहीद हो, उस वक्त एकदम अमन हो गया। किस वजह से? शहजादा रसूल की वजह से। और अमन ही क्या हुआ, हुजूर अलैहिस्सलाम की बशारत पूरी हो गई। सरकार ने फरमाया था, हाजा इब्नी सैयदुन, बेशक मेरा यह बेटा सैयद है, यह सरदार है, ये मुसलमानों के दो गिरोहों में सुलह करा देगा। इमाम हसन ने सुलह करके अपने नाना की बशारत को पूरा कर दिया, बशारत को पूरा कर दिया। अच्छा, जब ये हुआ, अब जाहिर है जो लोग ये नहीं चाहते थे कि इन दोनों में सुलह हो, उनको तो बड़ी तकलीफ हुई। अरे जंग होती, लड़ते मरते, इतने लोग शहीद होते, खून बहता, अच्छा है मुसलमानों का खून बहता, ये क्या हो गया, इमाम हसन ने सुलह कर ली। वो फौरन पहुंचे सैयदना इमाम हसन रदी अल्लाह तआला के पास। शहजादा रसूल, आपने ये क्या किया, आपके साथ तो 40,000 थे, और लोग भी आकर मिल जाते, हम अमीर माविया को शिकस्त दे देते, उनको खत्म कर देते, फिर पूरे इलाके पर, पूरे अरब व अजम पर आपकी हुकूमत होती, आपकी खिलाफत होती। इमाम हसन रदी अल्लाह तआला के कुर्बान जाओ, बेहतरीन जवाब आपने उन्हें दिया। वो कहते, खिलाफत आपका हक था, उनका हक नहीं है, आप अपना हक उनसे छीन लें, आपने अपना हक छोड़ दिया, इस किस्म की बातें कर रहे हैं। सैयदना इमाम हसन रजी अल्लाह ताला उन्होंने बेहतरीन बात फरमाई। क्या फरमाया? फरमाया, अगर खिलाफत अमीर माविया का हक था तो उन्हें मिल गया, अगर खिलाफत अमीर माविया का हक था तो उन्हें मिल गया, और अगर मेरा हक था तो मैंने उनको दे दिया, अगर मेरा हक था तो मैंने उनको दे दिया, बात खत्म हो गई। तुम कहते हो मेरा हक था, वो कहता है उनका हक था, वो कहता है उनका हक था, अगर उनका हक था तो उनको मिल गया, और अगर तुम कहते हो मेरा हक था तो हां मैंने उनको दे दिया, बात खत्म हो गई। उस वक्त जब दो गिरोह बिल्कुल सामने लड़ने के लिए तैयार थे, कसीर तादाद में मुसलमानों में खूनरेजी होती, खून बहता, शहजादा रसूल ने चंद शराइत पर सुलह करके हर तरफ अमन ही अमन कर दिया, सुकून ही सुकून हो गया। लेकिन उसके बाद भी लोग जो इस फैसले से खुश नहीं थे वो लगे रहे। सैयदना इमाम हसन रदी अल्लाह तआला की तबीयत बहुत ही सादा थी, बहुत ही हलीम और करीम मिजाज थे, बहुत जल्दी माफ फरमा दिया करते थे, बहुत जल्दी दरगुजर कर दिया करते थे। रिवायत में आता है कि एक दिन खाने के लिए बैठे तो आपकी लौंडी गरम गरम शोरबा लेकर आई, काब में शोरबा लाते ना, और उसके हाथ से वो काब छूट गई और आपके ऊपर गिर गया। अब गौर करो, गरम गरम शोरबा किसी के ऊपर गिर जाए, क्या कैफियत हो। आपने गुस्से में उसकी तरफ देखा, अब वो लौंडी भी इमाम हसन की लौंडी थी, उनकी सोबत में रहती थी, उसने जैसे ही देखा कि इमाम को गुस्सा आ गया, अब मेरी खैर नहीं है, या तो मेरी पिटाई लगेगी या कुछ और होगा या मुझे निकाल दिया जाएगा। फौरन उसने कुरान की आयत पढ़ी, वल काज़िमीन अल गैज़, वो लोग जो गुस्से में अपने आप को काबू में रखते हैं। जैसे ही आपने सुना आप मुस्कुरा दिए। उसने कहा वल आफीना निन्नास, और लोगों को माफ कर देते हैं। फरमाया जा तुझे माफ कर दिया। उसने कहा वल्लाहु युहिब्बुल मोहसिनीन, अल्लाह एहसान करने वालों को पसंद करता है। इमाम ने फरमाया जा तुझे आजाद भी कर दिया। माफ भी कर दिया, आजाद भी कर दिया। एक मर्तबा एक जालिम ने आपके कदम मुबारक पर बर्छी रखकर उसको दबा दिया, सख्त गहरा जख्म आपके पैर में आया, उसको भी माफ कर दिया। लोगों ने सताया, तंग किया, इमाम ने माफ कर दिया। दरगुजर करने वाले, हलीम मिजाज, बहुत ही सादा तबीयत, इमाम हसन रजी अल्लाह तआला। फिर आपको जहर दिया गया, और बाद रिवायत में आया कि तीन मर्तबा आपको जहर दिया, तीन मर्तबा। पहली मर्तबा शहद में मिलाकर, जैसे ही वो आपने खाया, फरमाया कि मुझे लगता है कि मेरा जिगर कट रहा, तकलीफ हो रही, मुख्तलिफ दवाएं ली, मुख्तलिफ चीजें की, बेचैनी बेकरारी बढ़ी। रोजे रसूल सल्लल्लाहु अलैहि वसल्लम पर गए, जाकर वहां अपना सीना रोजे रसूल पर रखा, सुकून हो गया, वापस तशरीफ ले आए। दुश्मन फिर लगे रहे, कुछ अरसा गुजरा। दूसरी मर्तबा खजूर में जहर दिया गया, खजूरें खिला दी गई, और जैसे ही आपने खाया फिर वही कैफियत हो गई, तड़पने लगे, बेचैन बेकरार हो गए। फिर सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम के रोजे मुबारक पर गए, सुकून हो गया, वापस तशरीफ ले आए। आप जानते थे कि साजिशें हो रही हैं और ये तमाम चीजें हो रही हैं, और यकीनन ये भी जानते होंगे कि मुझे शहादत सिर्री का फैज मिला है, वो पूरा होगा, इमाम तो जानते थे। तीसरी मर्तबा हीरे को पीस कर पानी में डाल दिया गया। आपकी कैफियत ये थी कि जो सुराई थी पानी की, उस पर कपड़ा बंधा हुआ था, खुला नहीं छोड़ते थे कि कोई चीज ना गिर जाए, तो एक बारीक सा कपड़ा उस पर बांध दिया जाता था। रात में आप बेदार होते थे, पानी की जरूरत पड़ती थी, तो उसमें से पानी निकालकर पीते थे। तो किसी ने, बदबख्त ने, वो हीरे को पीस कर उस कपड़े से अंदर छान दिया, उसको खोला भी नहीं, कपड़े के ऊपर से उसको रगड़ दिया, वो अंदर चला गया, पानी में मिल गया। रात के वक्त उठे, प्यास लगी, आपने गिलास में पानी निकाला, सुराई में से पी लिया, पीते ही एकदम अजीब कैफियत हो गई, ऐसा लगा कि पूरा जिगर जो है कट रहा है, बेचैन बेकरार हो गए। सैयदना इमाम हुसैन रदी अल्लाह ताला ने तशरीफ लाए, दीकर अहले बैत तशरीफ लाए, लेकिन हालत निहायत गैर हो चुकी थी। पूछा, फरमाया मुझे दो मर्तबा जहर दिया गया, मैं बच गया, लेकिन तीसरी मर्तबा इतना शदीद है, मुझे अब ये यकीन हो चुका है कि इसी के असर से मेरी मौत वाकई होगी, शहादत हो जाएगी। सब बेचैन हैं, बेकरार हैं, लेकिन जब आपने देखा कि बिल्कुल वक्त करीब है, आपने फौरन सैयद इमाम हुसैन रजी अल्लाह तआला को बुलाया और वसीयत की, भाई मैं अब दुनिया से जा रहा हूं। इमाम हुसैन रजी अल्लाह तआला ने फरमाया, मुझे बताइए किसने आपको जहर दिया, आप जानते हैं? फरमाया हां मैं जानता हूं। मुझे बताइए किसने दिया। कहा तुम क्या करोगे, उससे लड़ोगे? नहीं, हम लड़ने वाले नहीं हैं, हम अपना मामला अपने रब के सुपुर्द करते हैं, वो बेहतर इंतकाम लेने वाला है। जिसने मुझे जहर दिया है मैं जानता हूं, लेकिन मैंने अपना मामला अपने अल्लाह पर छोड़ दिया, नाम नहीं बताया, नाम नहीं बताया, मैंने रब पर छोड़ दिया, वो बेहतर इंतकाम लेने वाला है, बेहतर बदला लेने वाला है, हमें क्या जरूरत है इंतकाम लेने की। इमाम हुसैन रजी अल्लाह तआला ने बारहा कोशिश की, पूछा, लेकिन आपने नहीं बताया। वसीयत की कि देखो मेरे बाद कोई कश्तो खून खूरेजी मुसलमानों में मेरी वजह से, मेरी जात की वजह से नहीं होनी चाहिए। और यकीनन नाम भी इसलिए नहीं बताया होगा कि अगर नाम बता देते तो जिसका काम था वो और उसका कबीला बाकी रह सकता था। क्या अहले बैत छोड़ देते? क्या कबीला बनू हाशिम या मुसलमान छोड़ देते? नहीं, मैं नाम नहीं बताऊंगा। बाद लोगों ने लिखा कि आपकी बीवी जादा बिनते अशास, उसने जहर दिया, और बाद ने लिखा कि जब इमाम ने ही पर्दा पोशी रखी तो फिर हमें क्या जरूरत है। तो वो कहते हैं कि गालिब गुमान ये है कि उसने दिया। बहरहाल इसमें बहुत सारी रिवायतें हैं, लेकिन ये रिवायत बिल्कुल दुरुस्त है कि आपने खुद नाम नहीं बताया, सिर्फ ये फरमाया कि मैंने अपना मामला अपने रब पर छोड़ दिया, वही इंतकाम लेगा। फिर वसीयत की, सुनो मेरी वसीयत तो यह है कि मुझे नाना जान के पहलू में दफन किया जाए, नबी पाक अलैहिस्सलाम के रोजे अनवर। लेकिन आप क्योंकि फहम और फिरासत के मालिक थे, हालात पर गहरी नजर रखते थे और आप जानते थे कि फितने पैदा हो चुके हैं, मरवान मौजूद है अहले बैत का दुश्मन और सारे दुश्मनाने अहले बैत भी मौजूद हैं। इमाम हसन जानते थे कि ये कभी भी मुझे सरकार के पहलू में दफन नहीं होने देंगे, इसलिए आपने फरमाया सुनो, इमाम हुसैन रजी अल्लाह तआला से फरमाया भाई मेरी वसीयत यह है कि नाना जान के पहलू में दफन किया जाए, लेकिन अगर इसमें कोई मसला हो, परेशानी हो और किसी बड़े हंगामे का या हादसे का अंदेशा हो तो मुझे जन्नतुल बकी में अपनी वालदा के कदमों में दफन कर दें, दूसरी वसीयत कर दें। और इसी तरह वसीयत करते करते आपने जामे शहादत नोश कर लिया, शहादत सिर्री का फैज इमाम हसन के हिस्से में आया और वो फैज उनको मिल गया। शहादत के बाद अहले बैत ने कहा कि हम इमाम हसन रदी अल्लाह तआला को रोजे रसूल में सरकार के कदमों में दफन करेंगे, हसन की वसीयत है। उधर मरवान ने कहा नहीं, मैं नहीं होने दूंगा। दुश्मनाने अहले बैत खड़े हो गए, कुछ खारजी खड़े हो गए, फितना परवर खड़े हो गए। अहले बैत ने तलवार निकाल ली, इमाम अली मकाम ने तलवार निकाल ली, हजरत अब्बास अलमदार और जितने भी अहले बैत के जरी बहादुर थे सब ने तलवारें निकाली। कैसे हो सकता है हम इन सब को ये मुट्ठी भर हैं एक मिनट में खत्म करके रख देंगे और हसन को नाना जान के पहलू में दफन करेंगे। दोनों तरफ से तलवारें निकल आईं और करीब था कि मुसलमानों में फिर शदीद लड़ाई हो, खूरेजी हो, कि हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु सरकार के जलीलुल कदर सहाबी वो फौरन दरमियान में आए। आपने दोनों को ठंडा किया, उनको रोका और अहले बैत के पास आकर कहा आप लोग इस बात पर क्यों इसरार कर रहे हैं कि सरकार के पहलू में, कहा ये उनकी वसीयत है। फरमाया बेशक वसीयत है, लेकिन हसन की दूसरी वसीयत भी तो है, उन्होंने ये भी तो फरमाया था कि अगर किसी हंगामे का अंदेशा हो, अगर खुरेजी का अंदेशा हो तो दूसरी वसीयत ये है कि जन्नतुल बकी में मेरी वालदा खातून जन्नत के कदमों में दफन कर दे, दूसरी वसीयत भी तो है। अहले बैत ने जब यह सुना तो जाहिर है अहले बैत बगैर किसी वजह के खून बहाना, खून रेजी ये पसंद नहीं करते थे। हजरत अबू हुरैरा रदी अल्लाह ताला ने आकर जब ये अर्ज की, इमाम हुसैन रदी अल्लाह ताला ने और जितने भी अहले बैत के अफराद थे सबने मान लिया और सैयदना इमाम हसन रदी अल्लाह ताला ने को हजरत खातून जन्नत सैयदा फातिमातु जहरा रदी अल्लाह ताला अन्हा के कदमों में दफन कर। सरकार ने फरमाया अल जन्नत तहतुल अकदाम उम्महातिकुम, जन्नत तुम्हारी माओ के कदमों में है। अरे वो तो जन्नती नौजवान थे, खातून जन्नत के कदमों में जन्नत में ही चले गए, इधर भी जन्नत उधर भी जन्नत और जन्नतुल बाकी। देखो अहले बैत का जन्नत से कैसे ताल्लुक है, खुद जन्नती नौजवानों के सरदार और जन्नती कब्रस्तान और खातून जन्नत के कदमों में, वहां जन्नत नहीं होगी तो कहां जन्नत हो, सारी जन्नत तो वहीं पर। खातून जन्नत रदी अल्लाह ताला के कदमों में इमाम हसन रदी अल्लाह ताला अन्हो को दफन कर दिया गया, आज भी आराम फरमा है और कयामत में वालदा मोहतरमा के साथ उठेगी। इस तरह सैयदना इमाम हसन रदी अल्लाह ताला अन्हो की शहादत हुई और आपने सिर्फ 6 महीने मसनद खिलाफत को रौनक बख्शी और उसके बाद निहायती उम्दगी के साथ चंद शराइत पर सुलह करके इक्तदार जो था खिलाफत हजरत अमीर माविया रजी अल्लाह तआला के हवाले कर दी। अब लोग इतराज करते हैं, कोई कहता है कि इन्होंने जंग की है तो उनकी शान में गुस्ताखियां करते हैं, वो भी सहाबी रसूल हैं, कोई कुछ कहता है कोई कुछ कहता है, हम सिर्फ एक बात कहते हैं और इसी जुमले में सब बात है, इसी जुमले में सब कुछ है, पूरी तकरीर की जरूरत नहीं। हम ये कहते हैं जिससे हसन ने सुलह की है हम उससे जंग नहीं करेंगे, बात समझ रहे हो, जिससे हसन ने इमाम हसन ने सुलह की है हम उससे जंग नहीं करेंगे और जिससे इमाम हुसैन ने जंग की है हम उससे सुलह नहीं करेंगे, बात खत्म हो गई। इन्होंने सुलह की थी, उन्होंने जंग की थी, तो जिससे बड़े शहजादे ने सुलह की हम जंग नहीं करेंगे और जिससे इमाम हुसैन ने जंग की है हम कभी भी सुलह नहीं करेंगे। यजीदियों से सुलह नहीं हो सकती, یزیدیوں سے قیامت تک کے لیے صلح نہیں ہو سکتی. کیوں؟ حسین نے جنگ کی ہے, اپنی جان قربان کی. تو دونوں شہزادوں نے جان قربان کر دی اور بتا دیا کہ ہم سردار نوجوانان جنت, الحسن والحسین سید شباب اہل الجنہ. سرکار نے فرمایا حسن اور حسین جنتی نوجوانوں کے سردار ہیں. تو حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کی شہادت ہوئی. اب آپ نے سمجھ لیا کہ شہادت سری کا فیض ان کے حصے میں آیا اور ان کی شہادت زہر کے اثر سے ہوئی. کل انشاءاللہ تعالی حضرت امام حسین رضی اللہ تعالیٰ عنہ اور دیگر شہداء کربلا اور حضرت مسلم بن عقیل اور ان کے فرزند, ان تمام کی شہادت کے متعلق بیان کریں گے. اسی ذوق اور شوق کے ساتھ تشریف لائیے. پرسوں یوم عاشورہ ہے اور 9 اور 10 کا روزہ رکھنا جو ہے یہ 22 ثواب ہے. نبی پاک علیہ الصلوۃ والسلام ہجرت کر کے تشریف لائے تو مدینے میں یہودی روزہ رکھتے تھے. سرکار نے فرمایا تم کیوں روزہ رکھتے ہو؟ انہوں نے کہا اے محمد صلی اللہ علیہ وسلم, اللہ تبارک و تعالی نے موسیٰ علیہ السلام کو فتح عطا فرمائی, اسی لیے ہم روزہ رکھتے ہیں. سرکار نے صحابہ سے فرمایا ہم پر زیادہ حق ہے کہ ہم روزہ رکھیں, لہذا 10 محرم الحرام کا روزہ رکھو. پھر صرف 10 کا رکھو گے تو یہودیوں سے مشابہت ہوگی, اس لیے 9 اور 10 کا رکھو تاکہ مشابہت بھی نہ ہو اور فضیلت بھی حاصل ہو جائے. تو اگر مرد اور عورتوں میں جو بالکل صحت مند ہوں اور کوئی عذر شرعی نہ ہو تو چاہیے کہ ضرور روزہ رکھیں. تو کل 9 تاریخ ہے, پرسوں 10 تاریخ ہے. اگر آپ صحت مند ہیں, آپ میں ہمت ہے تو ضرور روزہ رکھیے. اللہ تبارک و تعالیٰ اس کے اجر عظیم عطا فرمائے گا اور ہو سکتا ہے کہ اسی کی وجہ سے اللہ تبارک و تعالیٰ ہم سب کی بخشش فرمائے. اللہ رب العالمین ہم سب کو شہداء کربلا کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے, اہل بیت کی سچی محبت ہمارے دلوں میں پیدا فرمائے, اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.